أعوذ بالله من شر الشيطان اللين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على رسوله الكريم وأهل بيته الطيبين الطاهرين الذين أذهب عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وآل محمد وصحابه المنتجبين، أما بعد، فقد قال الله سبحانه وتعالى: بسم الله الرحمن الرحيم، ألا بذكر الله تطمئن القلوب. صلوات الله عليه وسلم. آج کا عنوان ہے قرآن مجید کتاب اطمینان ہے. قرآن مجید کتاب اطمینان آور ہے، اطمینان بخش ہے. قرآن مجید ایک ایسی کتاب ہے جس میں انسانوں کو سکون فراہم کیا گیا ہے، اطمینان فراہم کیا گیا ہے. اطمینان ایک ایسی دولت ہے کہ جو کسی بازار میں خریدنے سے نہیں ملتی ہے، کوئی ایسی جنس نہیں ہے جس کو بازار سے خریدا جا سکے، کوئی ایسی مادی شے نہیں ہے کہ جس کو کسی بازار سے خریدا جا سکے، کسی میلے سے خریدا جا سکے، کسی شاپ سے لیا جا سکے. کوئی دوا نہیں ہے، بلکہ کوئی مادی شے نہیں ہے کہ لوگ اطمینان کو مادی اشیاء میں ڈھونڈتے ہیں، مادی چیزوں میں دریافت کرتے ہیں. اطمینان مادی چیزوں میں دریافت ہونے والی چیز نہیں ہے. لوگ سمجھتے ہیں کہ دولت کے حصول سے اطمینان مل جائے گا، اقتدار کے حاصل ہو جانے سے اطمینان مل جائے گا، ہے نا، ملک اور جاہو حشم مل جانے سے اطمینان مل جائے گا. تو اطمینان کی انسان تگودوں میں لگا رہتا ہے کہ ہم کو اطمینان خاطر ملے، اطمینان حاصل ہو. دنیا کو حاصل کرتا ہے تاکہ اطمینان ملے. وہ یہ سمجھتا ہے کہ اطمینان بازار سے خریدنے والی چیز ہے، دنیا میں کی مادی شے ہے کہ جس کو حاصل کر لینے سے ہمیں سکون حاصل ہو جائے گا، ہمیں اطمینان حاصل ہو جائے گا. ٹوٹا ہوا مکان جب تک بن نہ جائے گا ہم کو اطمینان نہیں حاصل ہوگا. یہ سمجھتے ہیں کہ اطمینان ہمارا اسی بات میں مضمر ہے کہ ہمارا مکان بن جائے. جب تک دکان حاصل نہیں ہوتی ہے اضطراب رہتا ہے کہ نوکری مل جائے گی تو اطمینان مل جائے گا. تو وہ یہ سمجھتے ہیں کہ اطمینان نوکری کے مل جانے میں ہے، عہدے کے بڑھ جانے میں ہے، جاگیر کے مل جانے میں ہے، ہے نا، بینک بیلنس کے بڑھ جانے میں ہے. لیکن یہ سب چیزیں حاصل ہونے کے بعد بھی ہمیں اطمینان نہیں حاصل ہوتا ہے. اگر ان چیزوں میں اطمینان حاصل ہونے والا ہوتا تو حاصل ہو گیا ہوتا. لیکن ہم دیکھتے ہیں کہ دنیا میں جتنا بینک بیلنس بڑھتا جاتا ہے اتنا اضطراب بھی بڑھتا جاتا ہے. جتنا جو ہے منصب بڑھتا ہے، جتنا عہدہ بڑھتا جاتا ہے، اتنا زیادہ جو ہے بے چینی بھی بڑھتی جاتی ہے، ہے نا. تو اولاد کی زیادتی، مال کی زیادتی، عہدے کی بڑھائی، یہ ساری چیزیں جس کو انسان اطمینان کے اسباب میں شمار کرتا ہے کہ یہ ساری چیزیں مل جانے سے اطمینان حاصل ہوگا، ہم دیکھتے ہیں کہ ان چیزوں کے حاصل ہو جانے کے باوجود بھی انسان کو اطمینان نہیں حاصل ہوتا ہے. تو اطمینان کو مادی اشیاء میں ڈھونڈنے کی ہم کوشش کرتے ہیں. مادی اشیاء انسان کو، جتنا مادے میں انسان ڈوبتا جائے گا اتنا ہی اضطراب میں مبتلا ہوتا جائے گا. یہ مادیت انسان کو چکا چوند کر دے گی، اس کی زرق برق انسان کو بے چین کر دے گی. دو چیزیں ہوں تو انتخاب میں اتنی مشکل نہیں ہے، جتنے اشیاء زیادہ ہوں گے انتخاب میں اتنا ہی مشکل ہو جائے گا. जितनी चीज़ें ज़्यादा वो देखेगा उतनी चीज़ें उसको इस्तराब में, बेचैनी में इजाफा करता जाएगा और उसकी ख्वाहिशात बढ़ती जाएंगी। जब तक वो कोई चीज़ को देखेगा नहीं, उसके मुतालिक उसको हासिल करने की बेचैनी उसके अंदर नहीं पैदा होगी। जब वो चीज़ों को देखेगा तो उसके अंदर उनके हुसूल की बेचैनी पैदा होगी। तो जितनी चीज़ें वो देखता जाएगा उतनी बेचैनी उसको जो है ना पैदा होती जाएगी। जब तक वो किसी चीज़ का नाम नहीं सुना था, अभी जिन लोगों ने मोबाइल का नाम नहीं सुना था, मोबाइल ख़रीदने की जस्तजू भी नहीं थी, तड़प भी नहीं थी, बेचैनी भी नहीं थी। जैसे ही मोबाइल देखा उसको ख़रीदने की जस्तजू पैदा हुई। जब तक तो अब उस हैं जितनी चीज़ें वो इजाफा होती जा रही हैं उतनी चीज़ों के मुतालिक उसका इस्तराब बढ़ता जा रहा है। लेकिन ऐसी बात भी नहीं है कि जिस चीज़ के मुतालिक उसका इस्तराब है वो हासिल होने के बाद में उसका इस्तराब ख़त्म नहीं हो रहा है, बल्कि और बढ़ रहा है, ख़त्म नहीं हो रहा है। उसकी प्यास जो है ना वो बुझ नहीं रही है, है ना। मनहुमान ला यश्तमिया, दो प्यासे ऐसे हैं कि जिनकी प्यास बुझती नहीं है, तालिबुल माल व तालिबुल इल्म। जितना जितना जो है ना माल हासिल होता जाएगा उतना ही जो है इस्तराब बढ़ता जाएगा और उसकी प्यास जो है ना वो बुझेगी नहीं, प्यास बुझेगी नहीं। इल्म की प्यास भी ऐसे ही, जितनी जितना इल्म हासिल करते जाइए इल्म की प्यास जो है ना वो बढ़ती ही चली जाती है। तो इल्म का हुसूल भी ऐसे ही है। ज़रूरी नहीं है कि जो है ना लोग खुलूस और अल्लाह की खातिर ही इल्म हासिल करें। इल्म जो है शैतानी इल्म भी होता है ना। और जो है बाज़ लोग इल्म हासिल करने की जो है लत होती है बाज़ लोगों को, वो जो लत होती है सलवात मगर ये बुरी लत नहीं है, अच्छी लत है। मतलब वो उलूम जो हराम उलूम है कि जैसे कहानत है, जैसे जो है ना सहर और जादू का इल्म है, उन उलूम को छोड़ के जो हराम उलूम है, जायज़ उलूम में प्यास अगर लग रही है उलूम की तो कोई बुरी चीज़ नहीं है। हत्ता कि आदत भी अगर मुताले की जो है आदत भी अगर है ये तो ये बुरी आदत नहीं है। अगर ये आदत भी है तो कोई बुरी आदत नहीं है। आयतुल्लाह हसनज़ादा अमूली का शेर है कि मनम आन तिश्ने दानिश के गर दानिश शवद आतश, मरा अंदर दिले आतश हमें बाशद नशे मनहा। कि मैं वो तश्ने इल्म दानिश हूँ कि अगर इल्म दानिश आग बन के भड़कने लगे तो मैं उसमें भी अपना नशेमन तामीर कर लूँगा, भड़कते हुए शोलों पर भी मैं अपना नशेमन तामीर कर लूँगा। तो इल्म की प्यास ऐसी होती है कि अगर लोग इल्म की हकीकत को जान लेंगे तो एक दूसरे को कत्ल करके जो है इल्म हासिल करने की जस्तजू में लग जाएंगे, है ना। बहरहाल तो ये सब चीज़ों से इत्मीनान नहीं हासिल होता है, क्योंकि असल बात यह है कि ये ख्वाहिशात ख़त्म होने वाली नहीं है। ख्वाहिशात का कोई ठिकाना नहीं है, ख्वाहिशात मुकम्मल हो ही नहीं सकती हैं। क्यों? इसलिए कि जो है इसलिए कि ख्वाहिशात की कोई हद मुय्यन नहीं है। और ये ख्वाहिशात नफ्स की कैफियतों का नाम है जो बाहर की चीज़ से बुझने वाली नहीं है बल्कि और बढ़ने वाली है। ये अंदर की चीज़ है ना, ये नफ्स की उठने वाली ख्वाहिश है कि मुझे ये चाहिए मुझे ये चाहिए। ये अंदर का नफ्स की ख्वाहिश है ना, आपकी ज़रूरत नहीं है, ये ख्वाहिश है। ज़रूरत पूरी हो सकती है लेकिन ख्वाहिशात पूरी नहीं हो सकती हैं। मादी चीज़ें इंसान की ज़रूरतों को पूरा कर सकती हैं लेकिन इंसान की ख्वाहिशात को पूरा नहीं कर सकती हैं। ज़रूरत इंसान को बहुत कम है, ख्वाहिशात बहुत ज़्यादा है। जिस चीज़ की ज़रूरत है ना वो तो बग़ैर मांगे इंसान को मिल गई हैं, इस ज़मीन पर वो जो है बग़ैर मांगे कि इस ज़मीन पर वो टहल रहा है, ये ज़मीन पर बग़ैर टैक्स दिए हुए ज़मीन पर आ गया है ना, पैदा हो गया ना इस ज़मीन पर, तो ज़मीन तो उसको पैदाइशी हक के तौर पर मिल गई है, ज़मीन पर तो घूम रहा है ना वो, तो ये जो ज़मीन उसको मिली है, है? जिसको उसको ज़रूरत है ना मकान की, इंसान को सबसे ज़्यादा मकान की, ज़मीन की ज़रूरत है चलने के लिए, वो तो इंसान को पैदा होते ही मिल गई है। ज़मीन मकान की ज़रूरत, पानी की ज़रूरत, हवा की ज़रूरत, ये अहम ज़रूरतों में से, जिसके बग़ैर इंसान नहीं जी सकता है। हवा की ज़रूरत है, हवा बग़ैर ख़रीदे हुए मिल रही है। आजकल तो लोग पानी ख़रीद के पी रहे हैं, मगर पानी से ज़्यादा ज़रूरत हवा की है, और हवा इंसान को फ्री में मिल रही है, पैदा होते ही उसको हवा भी मिल रही है, ज़मीन भी मिल रही है, और पानी भी इतना फरावान है कि इतनी ख़रीदने की चंदा ज़रूरत नहीं है। तो बहरहाल ये सारी चीज़ें इंसान की ज़रूरतें हैं, और ज़रूरतें पैदाइशी हक है, और वो चीज़ें उसको मिल रही हैं, और अगर कुछ उसमें प्रॉब्लम हो रहा है तो ख़ुद इंसानों का की वजह से हो रहा है। ज़रूरतें कम हैं, और इंसान को जिस्म को ग़िज़ा कितनी चाहिए वो भी बहुत मुख्तसर है जिसमें इंसान जी सकता है। तो ये सारी चीज़ें ज़रूरतें हैं, लेकिन ख्वाहिशात कितनी ज़्यादा हैं, ख्वाहिशात इतनी ज़्यादा हैं कि जो है जितना खाने के लिए खाना चाहिए उससे ज़्यादा वो हासिल कर रहा है, इसलिए उसको फ्रिज ख़रीदने की ज़रूरत पड़ रही है। जितनी ज़रूरत है उससे ज़्यादा है ना, तब फ्रिज की ज़रूरत पड़ रही ना। तो इसका मतलब ये है कि जितनी चीज़ें ज़्यादा हो रही हैं उतना ज़्यादा उसको जो है ख्वाहिशात बढ़ रही हैं, ज़रूरतें वो ख़ुद बढ़ा रहा है, ज़रूरत है नहीं, ज़रूरत बढ़ा रहा है। तो ज़रूरत जितनी चाहे इंसान बढ़ा सकता है, फिर भी जितनी चाहे बढ़ाए फिर भी जो है ना वो महदूद होती है, लेकिन ख्वाहिशात महदूद नहीं होती, तो वो ख्वाहिशात पूरी होने वाली नहीं है। इसलिए कहते हैं दुनिया इंसान को हासिल नहीं हो सकती है, इसलिए कि दुनिया का कोई वजूद खारिजी नहीं है, जिसको दुनिया कहा जाता है ना वो मौजूद नहीं है, उसको वो किसी को हासिल हुई नहीं है, ना फिरौन को हासिल हुई, ना हामान को हासिल हुई, किसको दुनिया हासिल हुई जो हमको हासिल होगी। लेकिन ख्वाहिशात के बंदे फिरौन भी थे, हामान भी थे, नमरूद भी थे, ये सब ख्वाहिशात के बंदे थे, ये ख्वाहिशात के हुसूल की खातिर इन्होंने इंसानों को अपना बंदा बना लिया, अपना ग़ुलाम बना लिया, और जो है ना हर चीज़ पर कब्ज़ा कर लिया, लेकिन फिर भी इनकी ख्वाहिशात पूरी नहीं हुई। तो ये दुनिया जो है ना इंसान को मुतमईन नहीं करती है। जनाब ईसा ने दुनिया को जो है उसकी हकीकी शक्ल में देखा है ना, मशहूर वाक़े कि पूछा कि जो है ना तूने कितनी शादियाँ की, तो कहा ईसा बेशुमार, बेहिसाब। तो कहा कि तूने अपने शौहरों के साथ क्या सलूक किया, क्या किसी शौहर ने तुझसे विसाल किया, क्या किसी शौहर ने तुझको हासिल किया। कहा किसी ने भी मुझे हासिल नहीं किया, किसी ने भी मुझसे विसाल नहीं किया। कहा कि तू उन शौहरों के साथ क्या सलूक करती थी, तो कहा जो शौहर आता था मैं उसका गला दबा दिया करती थी, उसका गला घोंट दिया करती थी, उसको कत्ल कर देती थी। तो कहा कि जब तू पहले शौहर को कत्ल कर देती थी तो दूसरा कैसे तैयार होता था, जब वो देख रहे होते कि तूने पहले शौहरों के साथ ये सलूक किया तो दूसरे लोग कैसे तैयार होते थे तुझसे दुआ करने के लिए। तो कहा ईसा ताज्जुब यही है, इसी बात पर है कि बाप को कत्ल करती थी तो बेटा आमादा हो जाता था, बेटे को कत्ल करती थी तो बाप तैयार हो जाता। तो इसका मतलब ये है कि किसी ने भी विसाल नहीं किया, किसी ने भी हासिल नहीं किया, इसलिए कि वो हासिल होने वाली चीज़ नहीं है। ये इंसान के ख्यालात और ख्वाहिशात की दुनिया है। ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, निकले मेरे अरमान फिर भी कम निकले। जितने भी ख्वाहिशें हैं सब हज़ारों ख्वाहिशें पूरी हुई, लेकिन फिर भी इतनी हैं कि जो पूरी हुई वो कम है, जो नहीं हुई वो बहुत ज़्यादा है, क्योंकि उसकी ख्वाहिश लामहदूद चीज़ की है। अगर किसी تاجر سے آپ پوچھئے کہ آپ کو کتنے پیسوں میں آپ کی پیاس بجھ جائے گی، آپ جو تجارت کے لیے نکلے ہیں کتنا پیسہ کمانے کے لیے نکلے ہیں، ہے نا، اتنے کروڑ اگر میں دے دوں تو کل سے تجارت بند کر دیں گے آپ، نہیں جائیں گے؟ کہ یہ تو چاہیے پھر جاؤں گا، کتنا چاہیے تو اس کو خود نہیں معلوم کتنا چاہیے، جتنا بھی مل جائے کم ہے، جتنا بھی مل جائے کم ہے، جتنا بھی مل جائے کم ہے، کتنا چاہیے تو جتنا بھی ملے وہ کم ہی ہے، وہ خواہش پوری نہیں ہو رہی ہے اور وہ ہو بھی نہیں سکتی نا، اس لیے کہ لامحدود چیز کی خواہش ہے۔ اسی طریقے سے اقتدار ہے، آپ کو کتنا اقتدار چاہیے، ایک ملک کی بادشاہت کافی ہے، ایک ملک کے بادشاہ بننے کے بعد کہیں دوسرا ملک بھی چاہیے تو کہاں ہاں وہ بھی چاہیے، اس کے بعد تیسرا چاہیے تو کہاں وہ بھی چاہیے، پوری دنیا کا کرے ارض چاہیے تو کہاں، اس کے بعد افلاک چاہیے تو ہاں وہ بھی چاہیے، اس کے بعد دوسرے سیارے ہیں وہ بھی چاہیے، وہ بھی چاہیے، اور چاہیے تو کہاں اور بھی چاہیے، تو ختم ہونے والی ہے نہیں ختم ہونے، تو پھر جو پیاس ہے وہ کون سی پیاس ہے وہ جو بجھ نہیں رہی ہے، ایک لامحدود چیز کی خواہش ہے۔ اسی طرح سے جو بچہ اسکول جا رہا ہے اس سے پوچھے کتنا علم چاہیے تم کو، ایک کلاس پڑھ کے بیٹھ جاؤ گے خاموش؟ نہیں۔ دو کلاس پڑھ کے خاموش ہو جاؤ گے؟ کہا نہیں۔ کتنا علم حاصل کرنے کے لیے تم جا رہے ہو؟ تو کہا نہیں معلوم ہے، جتنا ہو سکے، جتنا بھی ہو سکے وہ کم ہے، جتنا بھی ہو سکے اس معلومات کی خواہش ختم ہونے والی ہے۔ تو جو چیز بھی انسان خواہش رکھتا ہے وہ محدود چیز کی خواہش نہیں رکھتا ہے، لامحدود شے کی خواہش رکھتا ہے، اور لامحدود شے دنیا میں نہیں پائی جاتی ہے۔ دولت ہے تو وہ بھی محدود، اقتدار ہے تو وہ بھی محدود، ہے نا، ساری چیزیں محدود ہیں، انسان کی خواہش لامحدود ہے۔ انسان کو کمال کی خواہش ہے، وہ ایسا کمال جو لامحدود کمال ہے، یعنی کمال مطلق کی خواہش ہے۔ اسی طریقے سے اگر انسان کو جمال کی خواہش ہے تو لامحدود جمال کی خواہش ہے، ایسی حسن کی خواہش نہیں ہے جو سڑ جائے، جو گل جائے، جو خراب ہو جائے، جو ہے حالات کی زد کا شکار ہو جائے، ایسا حسن کا انسان جو ہے طلبگار نہیں ہے، بلکہ ایسے حسن کا طلبگار ہے کہ جس پر نہ اوس پڑے، جس کو جو نہ باسی ہو سکے، جو نہ کوہنا ہو سکے، نہ جو خراب ہو سکے، نہ جو جس پر جو ہے حالات کی دھول جم سکے، نہ کھوسٹ ہو سکے، نہ بوڑھا ہو سکے، اور نہ تباہ ہو سکے، نہ برباد ہو سکے، ایسی چیز چاہیے جو خراب، ایسا حسن چاہیے جو زود گزر نہ ہو، ایسا کمال چاہیے جو نقص جس کے اندر نہ ہو، کمی جس کے اندر نہ ہو، یعنی کمال چاہیے تو کمال مطلق، جمال چاہیے تو جمال مطلق، حسن چاہیے تو حسن مطلق، علم چاہیے تو علم مطلق، وجود حیات چاہیے تو حیات مطلق۔ تو یہ جو چیزیں ہیں یہ یہاں نہیں ملنے والی ہے، اگر یہاں مل سکتی ہے تو پھر ایک ہی وجود میں مل سکتی ہے، وہ ہے ذات پروردگار، اسی لیے کہ وہی جمال مطلق بھی ہے، وہی کمال مطلق بھی ہے، وہی حسن مطلق بھی ہے، وہی علم مطلق بھی ہے، ہے نا، وہی الحیات وہ ہے، الوجود وہ ہے، العلم وہ ہے، ہاں، سارے کمالات اس کی ذات کے پاس ہے، کمال مطلق اللہ کی ذات ہے۔ اسی لیے ارشاد ہو رہا ہے کہ الذین آمنوا وتطمئن قلوبهم، کہ جن لوگوں نے ایمان لایا ان کے قلوب کو اطمینان حاصل ہوتا ہے، تو اللہ کے ذکر سے حاصل ہوتا ہے، تطمئن قلوبهم بذکر اللہ، ان کے قلوب کو اگر اطمینان حاصل ہوتا ہے تو اللہ کے ذکر سے حاصل ہوتا ہے، الا بذکر اللہ تطمئن القلوب، کہ آگاہ ہو جاؤ کہ اللہ کے ذکر ہی سے دلوں کو اطمینان حاصل ہوتا ہے۔ الا بذکر اللہ تطمئن القلوب، آگاہ ہو جاؤ کہ اللہ کے ذکر ہی سے دلوں کو اطمینان حاصل ہوتا ہے. اگر اطمینان حاصل ہوتا ہے تو وہ ذکر خدا سے حاصل ہوتا ہے. ذکر خدا اطمینان کا موجب ہے. اللہ کے ذکر کے علاوہ کسی کے ذکر سے اطمینان، ہر ذکر انسان کو اداس کر دیتا ہے، تھوڑی دیر کے بعد اس کو تھکا دیتا ہے نا، لیکن اللہ کے ذکر سے جتنا ذکر کرتے جائیے ایمان میں اضافہ ہوتا جاتا ہے، قلب میں کوئی اطمینان حاصل ہوتا جاتا ہے. تو اللہ کے ذکر کے علاوہ کوئی ذکر ایسا نہیں ہے جس سے انسان کو اطمینان، اس لیے کہ اللہ حسن مطلق کا نام ہے، جمال مطلق کا نام ہے، وہ کمال مطلق کا نام، وہ لامحدود ذات ہے. انسان کو جس چیز کی خواہش ہے اگر وہ پوری ہوتی ہے تو اللہ سبحانہ و تعالیٰ کی وجہ سے پوری ہوتی ہے. وہ اگر حاصل ہو جائے تو سمجھیے سب کچھ حاصل ہو گیا ہے، اگر وہ حاصل نہیں ہوا ہے تو کچھ بھی حاصل نہیں ہوا ہے. انسان کو جس چیز کی ضرورت ہے وہ اس کا احساس خود انسان کو نہیں ہے. انسان کو کیا چاہیے؟ دنیا میں اطمینان چاہیے. وہ جو چیز بھی حاصل کرتا ہے اطمینان کی خاطر، اور اس کو یہ نہیں معلوم ہے کہ اس کا اطمینان کہاں حاصل ہونے والا ہے، اس کو سکون کون سی چیز کو حاصل کر کے اسے سکون حاصل ہونے والا ہے، اس کو اس بات کا احساس نہیں ہے. وہ بھٹک رہا ہے، سرگرداں ہے، وہ یہ سمجھ رہا ہے کہ جس جمال کی انسان کو خواہش ہے وہ اس جگہ پہ پوری ہوگی، وہ خواہش اس جگہ پہ پوری ہوگی، جو اس کی تمنا ہے وہ سمجھ رہا ہے وہ یہاں پہ پوری ہوگی، جبکہ اس کے دل میں جو تمنا پیدا ہوئی ہے، جو خواہش پیدا ہوئی ہے، وہ حسن مطلق کی تڑپ پیدا ہوئی ہے، جمال مطلق کی پیاس اس کے اندر پیدا ہوئی ہے، جو جمال مطلق کے حصول کے بعد ہی اسے اطمینان مل سکتا ہے. جو کمال مطلق کی پیاس اس کے اندر پیدا ہوئی ہے، جب تک کمال مطلق اسے نہ مل جائے اسے جو ہے سکون ملنے والا نہیں ہے. زلیخا یہ سمجھتی ہے کہ یوسف کو حاصل کر لینے سے مجھے اطمینان حاصل ہو جائے گا، جس حسن کی مجھے تلاش تھی وہ میں نے یوسف میں دیکھ لیا ہے. لیکن یوسف کے ملنے کے بعد زلیخا کو احساس ہوتا ہے کہ جس کی مجھے تلاش تھی وہ حسن یوسف کے پاس نہیں ہے، بلکہ وہ تو خالق یوسف کے پاس، خالق یوسف کی مجھے اصل میں پیاس تھی کہ جو میں یوسف میں محسوس کر رہی تھی. تو یہ جو ہے انسان کا دھوکہ ہے کہ جو وہ مادی چیز میں اپنی خواہشات کو ڈھونڈ رہا ہے، مادی چیزیں اس کی خواہشات کو پورا نہیں کر سکتی ہیں، سوائے اس لیے کہ یہ چیزیں جو ہیں وہ محدود خواہشات نہیں ہیں، یہ لامحدود چیز کی خواہش ہے. انسان کے اندر لامحدود ذات بس ایک ہی ہے، ہر ذات اللہ سبحانہ و تعالیٰ کے علاوہ سب محدود ہیں، سب کی یہ حد ہے نا، ہر ممکن کی حد ہے. اللہ واجب الوجود ہے، اس کی کوئی حد نہیں ہے، لا حد ولا ند، کوئی حد نہیں ہے، وہ قابل اشارہ نہیں ہے، وہ محدود نہیں ہے نا، وہ گنتی میں آنے والی ذات نہیں ہے. اللہ بذکر اللہ تطمئن القلوب، کے آگاہ ہو جاؤ کہ اللہ کے ذکر ہی سے دلوں کو اطمینان ملتا ہے. قلوب کو، یہ قلب کیا ہے معلوم؟ قلب کہتے ہیں منقلب ہونے والی چیز کو، بدلتے رہتی ہے، یعنی قلب کو ٹھکانہ ملتا ہی نہیں ہے، قلب کو سکون ملتا ہی نہیں ہے، قلب ہمیشہ بے قرار رہتا ہے، قلب ہمیشہ منقلب ہوتے رہتا ہے، قلب کو قرار نہیں ملتا ہے. تو اللہ نے کہا اگر قلب کو تم قرار دینا چاہتے ہو کسی بھی شے سے، تو کسی بھی شے سے قلب کو قرار نہیں مل سکتا، نہ کسی کی محبت قرار دے سکتی ہے نا، نہ کہ کوئی دولت انسان کو قرار دے سکتی ہے، قلب کو قرار نہیں مل سکتا ہے. اس لیے کہ قلب منقلب ہونے والی شے کا نام ہے. اگر یہ قلب منقلب کو اگر کوئی چیز سکون دے سکتی ہے اور اس کو اطمینان بخش سکتی ہے تو وہ سوائے ذکر خدا ہے. کہ الا بذکر اللہ تطمئن القلوب، کہ اللہ کے ذکر ہی سے قلوب کو قلب جو ہیں اسی سے. امیر المومنین نے قلب کی کیفیتوں کو بیان کیا ہے، امام حسن کے نام جو خط لکھا ہے اس کے اندر امیر المومنین نے قلب کی کیفیتوں کو بیان کیا ہے کہ تمہارے قلب کو، قلب کس چیز سے زندہ ہوتا ہے، کس چیز سے مر جاتا ہے، کس چیز سے ذلیل ہوتا ہے، کس چیز سے خوش ہوتا ہے، کس چیز سے ناراض ہوتا ہے، قلب کی کیفیتوں کو جو ہے امیر المومنین نے بیان کیا ہے. کہتے وہ امارت قلب کا بے ذکر ہی، وہ امارت قلب کا بے ذکر، کہ اپنے قلب کو معمور کرو اس کے ذکر سے، یعنی اپنے قلب کو آباد کرو اللہ کے ذکر. جس دل میں اللہ کی یاد نہیں ہوتی ہے وہ دل ویران ہو جاتا ہے، اس میں بت آباد ہو جاتے ہیں، اس میں جنات آباد ہو جاتے ہیں، اس میں شیاطین آباد ہو جاتے ہیں، جن و انس کی محبت اس کے اندر آ جاتی ہے جو غیر خدا ہیں. احی قلبک بالموعظہ، احی قلبک بالموعظہ، موعظت کے ذریعے سے قلب کو زندہ کرو. وہ امت ہو بالزہادہ، اور زہد کے ذریعے سے قلب کی خواہشات کو مار ڈالو. وہ امت ہو بالزہادہ، وہ قوی بالیقین، اور یقین کے ذریعے سے قلب کو قوت بخشو. وہ قوی بالیقین، وہ نور ہو بالحکمہ، اور حکمت کے ذریعے سے اسے نورانی بنا دو. وہ ذلل ہو بذکر الموت، اور موت کے ذکر سے اس کو ذلیل کر دو. یعنی جب اس کی خواہشات اٹھنے لگیں، یہ چاہیے وہ چاہیے وہ چاہیے، اس پر قبضہ اس پر قبضہ، یہ چاہیے وہ چاہیے، دولت چاہیے اقتدار چاہیے، یہ سب چیزیں زندہ رہے تو نا، مر جائیں گے تو، مر جائیں گے تو کیا ہوگا؟ تو یہ موت کا ذکر کیا کر دیتا ہے؟ ذلیل کر دیتا ہے قلب کو، جو ہے وہ رسوا کر دیتا ہے. وَذَلِّلْهُ بِذِكْرِ الْمَوْتِ، یعنی موت کے ذکر سے اس کو شرمندہ کر دو قلب کی خواہش. وَذَلِّلْهُ بِذِكْرِ الْمَوْتِ، وَقَرِّرْهُ بِالْفَنَا، اور اسے فنا کا اقرار کروا اس سے. قَرِّرْهُ بِالْفَنَا، وَبَصِّرْهُ فَجَائِعَ الدُّنْيَا، اور دنیا کی جو ہے دنیا کی تبدیلی اور حوادثات سے اسے واقف کرواؤ، اس کی بصیرت میں اضافہ کرواؤ، اس سے کہو کہ دیکھو کیا ہو رہا ہے. وہ صرف فجائت، وہ ذر ہو سہولت الدہر، اور دنیا کی جو ہے حوادثات سے اسے ڈراؤ. وما جعلہ اللہ الا بشرا لکم ولتطمئن قلوبکم به ومن نصر الا من عند اللہ العزیز. یہ تمام آیتوں میں جو ہے اسی بات کا ذکر ہو رہا ہے کہ لَتَطْمَئِنَّ قُلُوبُكُمْ بِهِ، کہ جو ہے اسی کی وجہ سے انسان کے قلوب کو اطمینان ملتا ہے. وَمَن نَصْرُ إِلَّا مِنْ عِنْدِ اللَّهِ، مدد سوائے اللہ کے اور کسی کے یہاں سے نہیں ملتی. اور یہ ایک مشہور آیہ کریمہ کہ یا أَيَّتُهَا النَّفْسُ الْمُطْمَئِنَّةُ ارْجِعِي إِلَى رَبِّكِ رَاضِيَةً مَرْضِيَّةً فَادْخُلِي فِي عِبَادِي وَادْخُلِي فِي جَنَّتِي. یا ایتھا النفس المطمئنہ، اے نفس مطمئنہ چلا، یعنی نفس مطمئنہ جس نفس کو اللہ پسند کرتا ہے، جو نفس اللہ کے ذکر سے معمور ہوتا ہے، وہی نفس نفس مطمئنہ ہے نا. جو نفس گناہگار نہیں ہے وہ نفس نفس مطمئنہ ہے، ورنہ گناہگار نفس کو نفس امارہ کہا جاتا ہے. ان النفس الامارہ بالسوء، یقینا نفس امارہ برائیوں کی طرف لے جاتا ہے. الا ما رحم ربی، مگر یہ کہ جس پر اللہ کا رحم ہو جائے. تو نفس امارہ برائیوں کی طرف لے جاتا ہے، نفس لوامہ اس برائیوں کے اوپر انسان کو شرمندہ کرتا ہے، ملامت کرتا ہے. لیکن نفس مطمئنہ وہ ہے کہ جو گناہ نہیں کرتا، وہ نفس مطمئنہ ہے کہ جو اللہ کے حکم کی اطاعت کرتا ہے، وہ نفس مطمئنہ ہے کہ جس دل میں خدا کی یاد بستی ہے، اور جو نفس اللہ کو اللہ سے قریب ہو جاتا ہے، وہ نفس جو ہے وہ نفس مطمئنہ ہو جاتا ہے، جس کو خدا حاصل ہو جاتا ہے. ارجع الى ربک راضیہ مرضیہ، کہ چلا اپنے رب کی طرف کہ تیرا پروردگار تجھ سے راضی ہے اور تو پروردگار سے راضی ہے. دوسری آیت میں ارشاد ہو رہا ہے ھذا یوم ینفع الصادقین صدقهم لهم جنات تجری من تحتها الانہار، یہ آج کا دن وہی ہے جس دن جو ہے سچوں کو اپنے سچائی کی وجہ سے نفع پہنچے گا، ہے نا، لہم جنات تجری، ان کے لیے جو ہے باغات ہیں جن کے نیچے سے نہریں جاری ہوں گی اور وہ جو ہے ہمیشہ وہاں رہیں گے، رضی اللہ عنہم کہ جو ہے نا وہ اللہ سے راضی ہوں گے، ہے نا، وہ رضو عنہ اور جو ہے اللہ ان سے راضی ہوگا، وہ اللہ سے راضی ہوں گے اور اللہ ان سے راضی، تو اس وقت کتنا اطمینان ہوگا کہ اللہ ان سے راضی ہو جائے، وہ اللہ سے راضی ہو جائے، ہے نا، جب اللہ کی رضا ملتی ہے تو انسان کو اطمینان مل جاتا ہے، وہ رضوان من اللہ اکبر، کہ اللہ کی رضا ہی، یہ ساری تڑپ کیوں ہے معلوم، اللہ نہیں ملنے کی وجہ سے، ہے نا، انسان جو ہے گمراہ ہے، اس کو جو ہے اللہ کی رضا پر یقین نہیں ہے کہ اللہ مجھ سے راضی ہے، جب انسان کو یقین پیدا ہو جائے کہ اللہ مجھ سے راضی ہے تو پھر اس کو ایک طرح کا سکون مل جاتا ہے، پھر جو ہے اس کو وہ بے چینی جو ہے، جو موت کا خوف ہے، ہے نا، جو دنیا کا خوف ہے، یہ سارا خوف و ہراس اس کو ختم ہو جاتا ہے، ان اولیاء اللہ لا خوف علیہم ولا هم يحزنون، کہ اللہ کے اولیاء کو نہ کسی بات کا خوف ہوتا ہے نہ حزن ہوتا ہے، اس لیے کہ ان کے دلوں کو اطمینان مل جاتا ہے کہ اللہ ان سے راضی ہے، وہ اللہ سے راضی ہے، تو سب سے بڑی چیز یہی ہے کہ اللہ کی رضا حاصل ہو جائے، اگر انسان کو اطمینان ہو جائے کہ اللہ مجھ سے راضی ہے تو پھر اس کو کوئی خوف نہیں ہوتا ہے، کہ زندہ رہے تو اللہ راضی ہے تو اس کو کسی دشمن کا خوف نہیں ہوتا ہے، اور مر جائے تو بھی اس کو کوئی خوف نہیں ہوتا ہے، نہ زندہ رہنے میں دشمن کا خوف ہوتا ہے نہ مر جانے میں عذاب کا خوف ہوتا ہے، کیوں، اس لیے کہ اللہ اس سے راضی ہے، جب اللہ راضی ہے تو اس کو کوئی قسم کی پریشانی، یہ ساری مشکلات کیوں ہیں، اس لیے کہ وہ جو ہے ہر چیز سے خوف زدہ، وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے ہزار سجدوں سے دیتا ہے آدمی کو نجات، یہ جو بے چینی ہے نا، ایک در پہ ہزار در پہ جو انسان گھوم رہا ہے، جو بے چینی کی جو کیفیت ہے نا انسان کے اندر، وہ صرف اس لیے ہے کہ اس کو رضا الہی پر یقین نہیں ہے، اللہ کی ذات تو اسے توکل نہیں ہے، اور اس کا رشتہ جو ہے اس کے قلب کا رشتہ اللہ سے جڑا نہیں ہے، اور ایمان اس کے دل میں راسخ نہیں ہوا ہے، اس لیے یہ اضطراب ہے، اگر قلب کو اس کی قرارگاہ مل جائے نا، قلب میں جو ہے قلب کا رشتہ اگر ایمان سے جڑ جائے، اللہ کی ذات سے جڑ جائے، تو قلب کو سکون مل جاتا ہے، تو یہ قرآن مجید ہے، امام سجاد فرماتے ہیں وَغْسِلْ بِهِ دَرَنَا قُلُوبَنَا وَعَلَائِقَ أَوْزَارَنَا، کہ جو ہے اس قرآن مجید کے ذریعے سے اپنے دلوں کی کجیوں کو دھو لو، اور جو ہے دنیا کی وابستگی کو جو ہے توڑ دو، اللہ کس کی وجہ سے، قرآن مجید کی وجہ سے، یعنی قرآن مجید جو ہے انسان کے دلوں سے دنیا کی محبت کو نکال کر اللہ سے رشتہ جوڑ دیتی ہے، قرآن مجید اگر دلوں میں راسخ ہو جائے، ہم لوگ قرآن پڑھتے ہیں مگر ایمان نہیں لاتے قرآن پر، یعنی قرآن پہ ہم کو ایمان نہیں ہے، قرآن جو کچھ کہہ رہا ہے وہ یقین ہے، ہم کو یقین نہیں ہے قرآن کی آیتوں پر، اس پہ شک ہے، یعنی جو بھی ہم قرآن پڑھتے کہتے پتہ نہیں ہے، یعنی قرآن کہہ رہا ہے جنت ہے، ہمیں یقین تھوڑی ہے قرآن جو بول رہا ہے، ہم ایمان تھوڑے ہی لائے قرآن کی آیتوں پر، اگر ایمان لائے تو پھر ہمیں یقین حاصل ہو جائے، اگر ہمیں یقین حاصل ہو جائے تو پھر ہماری یہ کیفیت نہیں ہو سکتی ہے، ہم کو دیکھنے والا خود پہچان لے گا کہ اسے یقین حاصل ہو گیا ہے، جب کسی کو یقین حاصل ہو جاتا ہے نا تو اس کی کیفیت ہماری طرح مضطرب نہیں رہتی ہے، ایک بے چینی نہیں رہتی ہے نا، یہ جو بے چینی ہے یہ جو ہے قرآن پر ایمان نہیں لانے کی وجہ سے، اللہ پر ایمان، تو جتنا ایمان ہوگا نا اتنا ہی اطمینان ہوگا، جتنا ایمان بڑھتا جائے گا اتنا اطمینان بڑھتا جائے گا، اتنا دلوں کی کجی جو ہے نا وہ ختم ہوگی، اتنا ہی جو ہے دل صاف ہوتا جائے گا، اور دلوں کی جو کجی ہے نا وہ دھلے گی، اور دنیا سے جو علاقہ ہے نا ہمارا رابطہ وہ کم ہوگا، اللہ سے جب رشتہ بڑھے گا تو دنیا کی وابستگی ہمارے اندر کم ہوتی جائے گی، तो जब तक ये वाबस्तगी रहेगी हम दुनिया के अंदर रहेंगे, चाहे हम नमाज पढ़ें चाहे हम रोज़ा रहें, हम उठेंगे नहीं। क्यों नहीं उठेंगे कि जो है ना हम रोज़ा तो रह रहे हैं मगर जो है ना इफ्तार की याद में पूरा दिन गुजार रहे हैं, है ना, मतलब हम भूखे हैं मगर हमारे ख्वाब में जो है ना कहते हैं बिल्ली के ख्वाब में छिछड़े, तो रोज़ेदार के ख्वाब में सिर्फ इफ्तार घूमती है सहरी घूमती है, मतलब हम जो है ना रिश्ता तोड़े नहीं। अल्लाह चाह रहा है कि ये दुनिया की चीज़ों से रिश्ता तोड़ो और हमसे रिश्ता जोड़ो, तो हम पूरी तरीके से रिश्ता तोड़ नहीं पा रहे हैं। तो क्योंकि जब हम इधर अटके रहेंगे दुनिया से पैवंत खोड़ता रहेंगे यानी सीए हुए रहेंगे तो हम उठ ही नहीं सकेंगे। जब उठ नहीं सकेंगे सलात तो मेराजुल मोमिन जो है ना सलात नमाज मोमिन की मेराज वो हासिल कैसे होगी, जब उठेंगे नहीं तो मेराज कहाँ से हासिल होगी। जब दुनिया से आप पते ताल्लुक करके अल्लाह की बारगाह में पहुँच नहीं जाएंगे, नमाज क्या है, अल्लाह की बारगाह में पहुंच गए उसकी याद में बहुत दूर चले गए, उसके बाद में जब वापस आए तो अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकात, यानी फिर वापस आए तो अब लोगों के दरमियान में अब देखें कि हाँ लोग अस्सलामु अलैकुम बोलते हैं, नहीं अब वापस आए कहीं जाए, अब ये गई नहीं तो अस्सलामु अलैकुम व रहमतुल्लाह क्या मतलब है, तो मतलब जो जा के वापस आए तो कहता है अस्सलामु अलैकुम व रहमतुल्लाह, यानी फिर से कहीं चले गए थे जाके फिर दोबारा वापस आए तो अस्सलाम वालेकुम। लेकिन जो है जो आदमी गए ही नहीं है तो वो सलाम क्या करेगा। तो हमारी नमाज ऐसी है, मतलब हम उठ नहीं रहे हैं, रोज़ा भी वैसे ही है, है ना, सहरी करके भूल जाना है यानी मतलब अब अल्लाह की तरफ चले जाना है, फिर इफ्तार में हमको याद आना फिर खाना, लेकिन ऐसा नहीं हो रहा है। सहरी करते इफ्तार की फिक्र लगी हुई है, इफ्तार करते फिर सहरी की फिक्र लगी हुई, तो पूरा दिन ही जो है ना 24 घंटे खाने की फिक्र में लगे, चाहे रोज़ा नहीं थे तो उतनी खाने की फिक्र नहीं थी जितना रोज़ा होने के बाद खाने की फिक्र होती है, और जब रोज़ा नहीं थे तो उतना वज़न नहीं बढ़ा था जितना रोज़ा होने के बाद वज़न बढ़ता है, तो जितना रोज़ा नहीं थे तो कम खा रहे थे, जब रोज़ा रह रहे तो ज़्यादा खा रहे हैं। तो ये जो है जो भूखे रहने का महीना था वो खाने का महीना हो गया, तो जो खाने के महीने थे उसमें भी उतना नहीं खाए जितना नहीं खाने के महीने में खाए, तो मतलब मगर इससे फ़ायदा किसको हासिल है, इंसान का ही नुकसान है। मतलब ये कि अल्लाह जो चाह रहा है ना कि थोड़ी देर जो है ना तुम इससे रिश्ता तोड़ के पानी खाना, अब कहते थे बाज़ लोग जब ऑफिस में आते हैं तो कहते मोबाइल वगैरह सब छोड़ के आइए, यहाँ पर आपको पूरी तवज्जो से काम करने का है, यानी पूरे जो राबते हैं ना आपके वो पूरे राबते तोड़ के आइए तो आप यहाँ पे मरकूज हो। इसीलिए अल्लाह कह रहा है कि जब हमारे पास आओ तो सब चीज़ें खाना पानी ये वो सब मत लेके आओ, तो सारी चीज़ें दूर हटा के अब पूरी तवज्जो के साथ बात करो। हम जाते हैं तो जो है ना खाना पानी सब लेके बैठ के पीते से खाते हुए बात कर रहे हैं अल्लाह से, तो ऐसा नहीं होना चाहिए। तो खाना पीना सब तकबीरतुल हराम भी ऐसे ही है, मतलब नमाज में आप तकबीरतुल हराम कहते हैं अल्लाहु अकबर, यानी मतलब अल्लाहु अकबर कहते ही जितनी चीज़ें हलाल थी ना वो सब हराम हो जाती है, तकबीरतुल हराम है ये, यानी मतलब पानी पीना हराम हो गया नमाज में पानी खाना पानी पीना रोना हंसना सोना सब चीज़ें जो है ना हराम हो गई। तकबीरतुल मतलब ये सब चीज़ें शो तर्क करके नमाज पढ़ो। रोज़ा भी वैसे ही है कि सब चीज़ें तर्क कर देना, ये सब चीज़ें तर्क करके अब आइए रोज़ा रहने के, अब अल्लाह की तरफ होंगे। तो ये जो यानी इंसान बन के आइए, ये सब चीज़ें जानवर की हैं, यानी ये जानवरों की खसलत है, जानवर की ग़िज़ा जो है ये पानी खाना ये जानवर की ग़िज़ा, हम जानवर है सही है मगर थोड़ी देर के लिए जानवरों की सिफत को छोड़ के इंसानी सिफत अपनाएं, इंसान के सिफात अलग है जानवरों के अलग है, तो ये पानी खाना तो जानवरों का है ना भाई, तो जानवरों की चीज़ें तर्क कर देना है, तर्क करेंगे तो इंसानी खसाइल से करीब होंगे। इंसानी खसाइल क्या है, इंसान की ग़िज़ा क्या है, ईमान इंसान की ग़िज़ा है, तकवा इंसान की ग़िज़ा है, ये हैवान की नहीं है, हैवान मुत्तकी नहीं होता, और भाई बकरा बहुत परहेजगार है बहुत नेक है किसी को सिंग नहीं मारता किसी को, तो ये बहुत परहेजगार बकरा है ऐसा नहीं। बाज़ लोग बाज नेक लोग ऐसे होते हैं ना, बकरों की तरह जो है ना वो होते हैं, मतलब ऐसे ऐसे मुत्तकी होते हैं, ना किसी के अच्छे में ना किसी के बुरे में, है ना, नेक है परहेजगार है। तो वैसा वैसा जानवरों की तरह नहीं होना चाहिए, इंसानों की जैसा होना चाहिए कि इंसान के सिफात जो है ना तख्वा है, ईमान है, इल्म है, बुर्दबारी है, ये सब चीज़ें इंसान की सिफात है। ये उस वक्त हासिल होंगी जब इंसान रोज़ा रहेगा और अल्लाह से करीब होगा। तो हम दुआ करें परवरदिगार कि हमें माह मुबारक रमज़ान की नेमतों से और रहमतों से, मगफरतों से हमें महरूम ना फरमा, माह मुबारक रमज़ान की फजीलतों से हमें महरूम ना फरमा, और माह मुबारक रमज़ान में हमें इबादतों की तौफीक अता फरमा, हमें क़ुरान की तिलावत की तौफीक अता फरमा, क़ुरान फहमी की तौफीक अता फरमा, परवरदिगार हमें कल्ब सलीम अता फरमा, हमारे दिलों को दुनिया की मोहब्बत से दूर करके अपनी मोहब्बत से जोड़ दे, हमारे खलूक को नूर ईमान नूर मोहब्बत अहले बैत से मुनव्वर फरमा, परवरदिगार हमें मारिफत खुदा मारिफत रसूल मारिफत अहले बैत अता फरमा, परवरदिगार हमें इंसानी खसलतें इंसानी फ़ज़ाइल इंसानी सिफ़ात अहले बैत का किरदार से हमारे क़ुलूब को मालामाल फरमा, क़ुरान मजीद की नूर से हमारे क़ुलूब को नूरानी फरमा, इसी तरह से हमें हज बैतुल्लाह और ज़ियारत मशहद मुक़दस ज़ियारत करबला मौला ज़ियारत नजफ़ अशरफ की सआदत नसीब फरमा, इमाम असरत जल्लल्लाहु ताला फरजहु शरीफ के ज़हूर में ताजील फरमा, हमें उनके नासरों में शुमार फरमा, दुनिया से जुल्म सितम का खातिमा फरमा, और मुसलमानों की जान व माल व इज़्ज़त व आबरों की हिफाजत फरमा, इराक़ के मुसलमानों की नुसरत फरमा, और जो लोग इस राह में शहीद हो गए उनके पसमानदगान को सब्र जमील अता फरमा, इन तमाम शहदाए इराक़ शहदाए लिबनान तमाम अमवात मोमिनीन अमवात मुस्लिमीन बिलखुसूस हाज़रीन के मरहूमीन के लिए सूरह फातिहा।